आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Bagara
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। मित्र, आज पनि तपाईँ सबैलाई मेरो प्रभु येशु ख्रिष्टको मधुर र सामर्थी नाममा जय मसी अनि नमस्कार, साथै हार्दिक स्वागत छ यो पवित्र धर्मशास्त्र बाइबलको अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो दिनमा हामीले योहन्ना 15 अध्याय 1-4 पदसम्म देखिसकेका छौं, जहाँ हामीले देख्यौं खास डाक बोट येशु प्रभु हुनुहुन्छ र हाँगाहरू चाहिँ चेलाहरू वा उहाँका जनहरू, अनि उहाँ चाहनुहुन्छ कि उहाँमा भएका हरेक हाँगाले फल फलाएको र फल नफलाउने हाँगालाई उहाँ छाट्नुहुन्छ। कुनै हाँगालाई अझ धेरै फल फलोस् भनी उहाँले छिबल्नुहुन्छ। आज हामी अगाडि 15:5-27 पदसम्म अध्ययन गर्नेछौ। म अघिल्लो दिनमा अध्ययन गरिएको खण्डलाई एकपल्ट पढ़िदिन्छु, त्यसपछि हामी आफ्नो खण्डतिर बढ्नेछौ। योहन्ना 15:1-4 पदसम्म भनिएको छ, साँचो दाको बोट म नै हुँ र मेरो पिता किसान हुनुहुन्छ। ममा हुने प्रत्येक खाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक खाँगालाई झन बढ़ी फल फलोस् भनी उहाँले छिबल्नुहुन्छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहो र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउँदैन, त्यसरी नै तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। त्यसपछि हामी योहन्ना 15:5 पद हेर्दै अगाडि बढ्छौ। दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हो। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। मित्र, हामीसँग स्वतन्त्र इच्छा भएकोले गर्दा हाम्रो जीवनमा पापको अनुमति दिएर परमेश्वरको इच्छाबाट बाहिर हामफाली गएर वा संसारिकताद्वारा परमेश्वरसँग संगति तोड्न सक्छौ। उहाँ चाहनुहुन्छ कि हामी उहाँमा रहेको ताकि हामी धेरै फल फलाउन सकौं। तपाईँ देख्नुहुनेछ कि यो बिल्कुल बिउ छर्ने दृष्टान्तसँग समानता छ, एकै रूपको छ। यो कुराको याद राखौं कि केही बिउहरू असल जमिनमा खस्यो र 30 गुणा फल फलायो, त्यो फल हो। केही बिउले 60 गुणा फल फलायो, त्यो निकै फल हो। केही बिउले 100 गुणा फल फलायो, त्यो अधिक धेरै फल हो। परमेश्वर चाहनुहुन्छ कि हामीले पनि धेरै फल फलाएको। अनि 6 पदमा भनिएको छ, कोही मानिस ममा रहेन भने त्यो हाँगा झैं बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। मित्र, यो कुराको याद राखौं कि यसले हाम्रो फल फलाएको बारेमा भनिरहेको छ, जुन उद्धारको उत्पादन हो। यसले भनिरहेको छैन कि कसरी हामी उद्धार पाउँछौ वा कसरी उद्धार पाउने। पावलले यो यही कुराको लागि अर्को नमूना प्रयोग गर्दछन्। पहिलो कुरन्थी 3:11-14 पदमा, किनभने बसालेको जग बाहेक जो येशु ख्रिष्ट नै हुनुहुन्छ कुनै व्यक्तिले अर्को जग बसाल्न सक्दैन। तर यस जगमाथि कसैले सुन चाँदी बहुमूल्य पत्थरहरू काठ घाँस परालको घर बनाउँछ भने हरेक मानिसको काम प्रत्यक्ष हुनेछ, त्यो आगैमा प्रकट हुने भएको हुनाले त्यसै दिनले त्यसलाई बताउनेछ र हरेक मानिसको काम कस्तो किसिमको रहेछ भन्ने आगोले प्रमाण दिनेछ। यसले चाहिँ विश्वासीहरूको कामहरूको अर्थात विश्वासीहरूको जीवनमा फलको बारेमा बताइरहेको छ। आगोले सुन र चाँदीहरू र बहुमूल्य पत्थरको शुद्ध गर्नेछ र सम्पूर्ण मैलाहरू निकालिदिनेछ। काठ घाँस र पराल नष्ट भई धुवामा मिली विलीन हुनेछ। हामीले पढेका पदले पनि उही कुरा भन्न खोजेको हो, जुनले भन्छ कामहरू आगोमा फ्याँकिनेछ र सल्किहाल्छ। पहिलो कुरन्थी 2:14 पदले भन्छ, त्यसमाथि बनाएको कुनै मानिसको काम पक्का रह्यो भने त्यसले इनाम पाउनेछ। म विश्वास गर्दछु त्यो इनाम खालि हाम्रा जीवनहरूमा फलको लागि दिइनेछ र हामी फलको उत्पादन गर्दैनौ, उहाँले उत्पादन गर्नुहुन्छ जब हामी उहाँमा रहन्छौ। ख्रिष्टमा नरहने हाँगालाई चाहिँ त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र सुकिहाल्छ। मानिसहरूले तिनलाई बटुलेर आगोमा फालिदिन्छन् र ती सल्किहाल्छ। यो पहिलो कुरन्ती 3:15 पदद्वारा विस्तार गरिएको छ, वर्णन गरिएको छ। कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नु पर्दछ, तर त्यो आफै चाहिँ आगोबाट निस्किएर बाँचे झैं बाँच्नेछ। मित्र, तिनी स्वर्गीयमा प्रवेश गर्न सक्छन् इनाम रहित, इनाम बेगर, तर तिनले आफ्नो उद्धारको चाहिँ गुमाउने छैन। उद्धार सित्तैको वरदान हो, उपहार हो, तर इनाम चाहिँ उहाँको इच्छा अनुसारको ख्रिष्टियन जीवनयापन र ख्रिष्टियन कर्महरूमा आश्रित हुँदछ। आज विश्वासी मित्र, आज हामी केमा घर बनाइरहेका छौं? के हाम्रो घर सुन्दर सुन चाँदी र बहुमूल्य पत्थरले बनाइरहेका छौं, या काठ घाँस र परालले? यो कुराको याद राखौं, हामीले धेरै फल फलाएको उहाँ चाहनुहुन्छ। अनि 6 भनिएको छ, कोही मानिस ममा रहेन भने त्यो हाँगो चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। अनि 7-8 भनिएको छ, तिमीहरू ममा रह्यो भने र मेरो कुरा तिमीहरूमा रहे भने तिमीहरूलाई जे इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। मित्र, यो अति नै सुन्दर प्रार्थना प्रतिज्ञा हो, तर शर्तको ध्यान दिनुहोस्। तिमीहरू ममा रह्यौ र म मेरो कुरा तिमीहरूमा रहे भने, यसको अर्थ हो उहाँप्रति आज्ञाकारी बन्नु। त्यसपछि हामी फलले परिपूर्ण हुनेछौ। उहाँमा रहने र प्रार्थना गराएको सम्पूर्ण उद्देश्य यो हो कि पिताले महिमा पाउन सकुन्। यसले स्वार्थ कारणहरूको लागि प्रार्थनाको अलग्याउँदछ, हटाउँदछ। खास विषय हो फल फलाउने। परमेश्वर महिमित हुनुहुनेछ जब हामी फल फलाउँछौ। 9-11 भनिएको छ, पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो। यदि मेरो आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरो पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द भरिपूर्ण होस्। मित्र, हामीसँग असल काम वा आनन्द पूर्ण समय भएको प्रभु चाहनुहुन्छ। आत्माको एक फल तपाईँको जीवनमा आनन्द हो। म ती अति नै धेरै आत्मिक भए टोपल्ने व्यक्तिसँग डराउँछु जोसँग आफ्नो जीवन हँसी मजा मिजाजको हुँदैन। मित्र, फल फलाउने ख्रिस्टियन आफ्नो जीवनमा थुप्रै मोज मजा, रमाइलो, हाँसो ठट्टा हुनेछ। ख्रिस्टसँगको संगतिमा भएको जीवन आनन्दित जीवन हो। 12 भनिएको छ, मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यो कुराको याद राखौं कि यस प्रवचनमा उहाँ विश्वासीहरूसँग कुरा गरिरहनु भएको छ। हामीले आपसमा प्रेम गर्नु पर्दछ, जस्तो कि उहाँले हामीलाई प्रेम गर्नुभएको छ। आज हाम्रा मण्डलीहरूमा त्यस्ता ख्रिस्टियनहरू देख्ने काम अति नै निराशजनक छ, जो आपसमा खुट्टा तानातान गर्दछन्, आपसको बारेमा निन्दो चर्चा गर्दछन्, आलोचना गर्दछन्, खण्डन गर्दछन्। परमेश्वरको आत्मा यस्ता परिस्थितिमा काम गरिरहनु भएको हुने छैन। कसैले बाइबल अध्ययन पाउन सक्छ र अझै हाम्रो प्रभुको यो आज्ञालाई इन्कार गर्दछन्। उहाँले प्रेम गर्न भए झैं प्रेम गर्नु, यसलाई अति नै उच्च विचारको स्तरमा राख्नु हो। खालि परमेश्वरको आत्माले मात्र यस्तो प्रेम हाम्रो जीवनहरूमा उत्पादन गर्दछ। 13 भनिएको छ, आफ्ना मित्रहरूको लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। मित्र, त्यहाँ जाँच वा परीक्षा छ। 14 भनिएको छ, म तिमीहरूलाई जे आज्ञा गर्दछु तिमीहरूले गर्यौ भने तिमीहरू मेरा मित्र हौ। मित्र, ख्रिस्टियन जीवन चर्चमा जानु अन्य धार्मिक कृत्य गर्नु मात्र होइन, खास ख्रिस्टियन जीवन उहाँको निर्देशनहरू पछ्याउनु हो। अनि उहाँको निर्देशनहरू स्पष्ट छन्। यदि यी निर्देशनहरूको पछ्याउनुहुन्छ भने तपाईँले फल फलाउनुहुनेछ। उहाँले आफ्नो जीवन हाम्रो लागि अर्पण गर्नुभयो र हामीले उहाँको आज्ञा पालन गरेको उहाँ चाहनुहुन्छ। उहाँ हाम्रो मित्र हुनुहुन्छ किनभने उहाँ हाम्रो निम्ति मर्नुभयो, प्राण दिनुभयो। हामी उहाँका मित्रहरू हुन्छौं जब हामी उहाँका आज्ञाहरूको पालन गर्दछौ। उहाँले हामी सबै उहाँको निम्ति मर्न भन्नुहुन्न। 15-16 भनिएको छ, अबदेखि म तिमीहरूलाई नोकर भन्दिन, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन, तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरो पिताबाट सुने मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु। मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाओ, फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस् यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला उहाँले तिमीहरूलाई सो दिनुहुनेछ। मित्र, हामी येशूको मित्रहरू हौं। यदि उहाँले हामीलाई आज्ञा गर्नुभएको कुराको गर्दछौं भने अहिले उहाँ हामीलाई भन्नुहुन्छ कि उहाँले आफ्ना हृदय हामीलाई खोलिदिनुभयो। परमेश्वर आफैलाई हामी कहाँ प्रकट गर्न चाहनुहुन्छ यो कुराको याद राखौं कि उहाँले कसरी अब्राहमलाई आफ्नो योजना तिनी कहाँ प्रकट गर्न खोज्नुभयो, किनभने अब्राहम उहाँको मित्र थियो। अनि येशू हामीलाई भन्नुहुन्छ कि उहाँले हामी कहाँ परमेश्वरको कुराहरू प्रकट गरिदिनु भएको छ, त्यही नै मित्रले गर्दछ। कति मानिसहरू कहाँ गएर तपाईँ आफ्नो हृदय खोल्न सक्नुहुन्छ? एक विश्वासीको चरित्र चित्रण गर्ने एक कुरा यो हो कि तपाईँ तिनीहरू कहाँ गएर आफ्ना समस्याहरू बताएर र उहाँबाट सहायता र उत्साह पाउन सक्नुहुन्छ। यसरी हामी एक आपसमा प्रेम गर्नुपर्दछ। अहिले यो कुराको ध्यान दिनुहोस्, मलाई तिमीहरूले रोजेनौ तर मैले तिमीहरूलाई रोजे। मित्र, धेरै मानिसहरू चुनावको सिद्धान्तको मन पराउँदैन, तर यो अति नै सुन्दर व्यावहारिक छ। धेरै निरुत्साहित ख्रिस्टियनहरू आफैलाई प्रभुमा फालेर भन्दछन्, प्रभु तपाईँले मलाई बोलाउनुभयो र चुन्नुभयो र म तपाईँको सन्तान हो। डाक्टर जेल क्याम्पेल मोर्गनले भनेथे, उहाँले मलाई चुन्नुभयो त्यसकारण म उहाँको जवाबदेही छु। त्यो विश्वास हो। यो चेलाहरूको सानो भीड केही घण्टा पछि छरपट्ट तितरबितर छरिन गइरहेका छन्। गोठालालाई क्रुसमा चढ़ाइनेछ र भेड़ाहरू चारैतिर छरपट्ट छरिएर जानेछन्। यस्तो घड़ीमा प्रभुले तिनीहरूलाई भन्नुहुन्छ, मलाई तिमीहरूले रोजेनौ तर मैले तिमीहरूलाई रोजे। एक प्रचारक थुप्रै समयपछि प्रभुमा विश्वासमा आएका थिए, जो उद्धार पाउनभन्दा पहिले अघि चोरको दोषी थिए। तिनले आफ्नो उद्धारकर्ताको बारेमा प्रचार गर्न आरम्भ गरे, जबकि तिनी अझै नयाँ क्रिस्टियन थिए। एक साँझ जब तिनी चर्चबाट आफ्नो घरतिर गइरहेका थिए, तिनले कुखुराको फार्मबाट फुत्केर थुप्रै कुखुराहरू जताततै बाटोभरि यताउता कुदिरहेको देखे। यो तिनको निम्ति अति नै ठूलो परीक्षा थियो, तर तिनी रोकिएर प्रार्थना गरे, प्रभु तपाईँका सम्पत्तिहरू खतरामा छन् र म ती कुखुराहरूलाई लान चाहन्न। मित्र, प्रभुलाई त्यसरी पुकार्नु अति नै सुन्दर कुरा हो। उहाँको महान उद्देश्य हो कि हामीले फलहरू उत्पादन गर्नैपर्छ, क्षणिक फल होइन तर रहिरहने फल। यो सबै उहाँको इच्छामा हुनै पर्छ। यदि हामी उहाँमा रहन्छौं भने तब हामी उहाँको नाममा माग गर्न सक्दछौं। हाम्रो प्रार्थनाहरूका उत्तरहरू हाम्रो आत्मिकताको अति नै असल हावाको चाप नाप्ने यन्त्र हो। उहाँले यो फल फलाउने खण्डलाई फेरि हामीले आपसमा प्रेम गर्नु पर्दछ भन्ने कुरालाई उल्लेख गर्दै जोड़ दिनुहुन्छ। 17 पदमा भनिएको छ, म तिमीहरूलाई यो आज्ञा दिँदछु कि तिमीहरूले एक अर्कालाई प्रेम गर। यो नै विश्वासीहरूको सम्बन्ध हुनुपर्दछ। यस संसारसँग पनि सम्बन्ध छ र अहिले उहाँ त्यस विषयमा जानुहुन्छ। 18 र 19 पदमा भनिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ। यो कुराको याद राखौं कि यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने के हुनेछ? संसारले तपाईँलाई घृणा गर्नेछ। म विश्वास गर्दछु कि कुनै क्रिस्चियनको प्रसिद्धता, जनप्रियता, कसरी तिनी संसारमा ख्रिस्टलाई प्रतिनिधित्व गरिरहेका छन् त्यसको संकेत हुन सक्छ। म विश्वास गर्दिन कि कुनै सत्य ख्रिस्टियन संसारमा जनप्रिय वा प्रसिद्ध हुन सक्छ। कुनै पनि ख्रिस्टियनसँग ख्रिस्टभन्दा धेरै जनप्रिय प्रसिद्धता हुने अधिकार छैन, तर ख्रिस्टलाई घृणा गरियो। मित्र, जनप्रियता र सुप्रसिद्धता हुनलाई सम्झौता गर्ने स्थितिबाट होशियार हौं। संसारले सत्य परमेश्वरका सन्तानलाई प्रेम गर्दैन, संसारले तपाईंलाई प्रेम गर्दछ यदि तपाईँ संसारको हुनुहुन्छ भने। संसारले तपाईंलाई घृणा गर्दछ यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने, परमेश्वरको जन हुनुहुन्छ भने। अभाग्यवश आज मण्डलीमा त्यस्ता ख्रिस्टियनहरू भनाउँदाहरू छन् जो खास मात्रामा नयाँ जन्म पाएका ख्रिस्टियनहरू होइनन्। तिनीहरूले पनि तपाईँलाई घृणा गर्नेछन्। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तिनीहरूले प्रचारकलाई घृणा गर्दछ यदि तिनी परमेश्वरको वचनमा सत्य छन् भने। मित्र, म तपाईँलाई फेरि यो भनौं, ती ख्रिस्टियन भनाउँदाहरूसँग होशियार हुनुहोस् जो संसारमा जनप्रियता र सुप्रसिद्धता छ। अनि 20-22 यो हामी पढ्छौ, मैले तिमीहरूलाई भनेको वचन याद राख, नोकर घरको मालिक भन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउने छन्, तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्। तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्। म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएनन्, तर अब त आफ्नो पापको निम्ति तिनीहरूसँग केही भावना छैन। मित्र, आफ्नो प्रभु भन्दा महान बन्ने प्रयत्न नगर्नुहोस्। सेवक वा दास स्वामी भन्दा धेरै जनप्रिय प्रसिद्ध हुँदैन। खालि परमेश्वरको वचन दिने काम निरन्तर जारी राख्नुहोस्। विश्वासीहरूलाई सताउने मानिसहरूसँग दुई समस्याहरू छन्। तिनीहरूले पितालाई चिन्दैनन् र तिनीहरू आफ्ना पापहरूको प्रकट भएको चाहँदैनन्। येशूले स्वर्गको ज्योतिलाई मानिसहरूको आत्माहरूमा फर्काइदिनुभयो। जब कोही ज्योतिमा फर्कन्छ, केही कुराहरू हुन आरम्भ हुन्छ। मुसाहरू, सर्पहरू र उडुसहरू ज्योतिलाई घृणा गर्दछ र तिनीहरू आफू छिपिनलाई छिटो छिटो अन्धकारतिर वा कहीँ भाग्नेछन्। उही समयमा तिनीहरूले त्यसलाई पनि घृणा गर्दछ जसले ज्योति तिनीहरूतिर फर्काइदिँदछ। येशू भन्नुहुन्छ, कुनै कारण बिना तिनीहरूले मलाई घृणा गर्दछन्। ख्रिष्टमा घृणाको लागि त्यहाँ कुनै कारण छैन, तर समस्या चाहिँ मानिसको दुष्ट पापी पूर्ण हृदय हो। त्यस पदमा भनिएको छ, जसले मलाई घृणा गर्दछ त्यसले मेरा पितालाई पनि घृणा गर्दछ। यो अति नै महत्वपूर्ण पद हो। संसारले परमेश्वरको बारेमा तिनीहरूको विचारको घृणा गर्दैन, तर तिनीहरूले ख्रिष्टलाई घृणा गर्दछन्। येशू प्रभु भन्नुहुन्छ, जब कुनै मानिसले उहाँलाई घृणा गर्दछ, तिनले परमेश्वर पितालाई पनि घृणा गर्दछ। तपाईँ भन्न सक्नुहुन्छ कि तपाईँ परमेश्वरमा विश्वास गर्न सक्नुहुन्छ अनि यता जनप्रिय पनि हुन सक्नुहुन्छ। वास्तविक जाँच येशू ख्रिष्टतिर तपाईँको सम्बन्ध र मनोवृत्ति हो। एकै समयमा तपाईँ जनप्रिय हुन पनि अनि अर्कोतिर प्रभु येशूमा विश्वास गर्न सक्नुहुन्न, किनभने उहाँ नै एक हुनुहुन्छ जसलाई घृणा गरिएको छ। 24 र 25 पदमा भनिएको छ, यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिए, तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्। तर व्यवस्थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, तिनीहरूले मलाई बिना कारण घृणा गरे। कुनै एकजना ठट्यौली गर्ने मजा गरिरहने व्यक्तिले भनेका छन्, परमेश्वरले मानिसलाई आफ्नो स्वरूपमा बनाउनुभयो र अहिले मानिसले परमेश्वरलाई आफ्नो स्वरूपमा बनाइरहेको छ। अनि मित्र, यस्तै प्रकारको परमेश्वर आज मानिसहरू चाहन्छन्। अनि यस्तो किसिमको परमेश्वरले तिनीहरू सोच्दछन् कि विश्व ब्रह्माण्ड चलाइरहेको छ। येशूले यो कथन भजन संग्रह 35:15 र 69:4 पदको परिपूर्णताको रूपमा उद्धृत गर्नुहुन्छ, जब उहाँले भन्नुहुन्छ कि तिनीहरूले बिना कारण उहाँलाई घृणा गरे। तिनीहरूले ख्रिष्टलाई घृणा गर्दछन् किनभने तिनीहरूले झुट्टा देवहरूको सिर्जेका छन् जो बाइबलको परमेश्वर होइन। अनि 26 र 27 पदमा भनिएको छ, जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूका पठाइदिनेछु, अर्थात सत्यको आत्मा जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुन्छ। तिमीहरू शुरूदेखि नै मेरो साथमा रहेका हुनाले तिमीहरू पनि मेरा साक्षी हौ। पवित्र आत्माले ख्रिष्टको सम्बन्धमा गवाही बोक्नुहुन्छ। यदि येशू ख्रिष्ट तपाईँको हृदयमा वास्तविक हुनुहुन्छ भने त्यो पवित्र आत्माको काम हो। परमेश्वरको आत्मा काम गरिरहनु भएको छ या छैन भन्ने कुरा जान्ने एउटा तरिका हो, ख्रिष्ट महिमित भइरहनु भएको छ या छैन तपाईँको जीवनद्वारा। यदि प्रभु येशू तपाईँ कहाँ त्यति वास्तविक भइरहनु भएको छैन, तपाईँको जीवनमा हृदयमा त्यति वास्तविक भइरहनु भएको छैन भने, जस्तो कि तपाईँ चाहनुहुन्थ्यो वा विचार गर्नुहुन्थ्यो, तब परमेश्वरको आत्मालाई तपाईँको हृदयमा काम गर्न विन्ती गर्नुहोस्। हामीलाई हाम्रो जीवनहरू र हृदयहरूमा ख्रिष्टका वास्तविकताहरूको आवश्यकता पर्दछ। येशूले यी मानिसहरूलाई भन्नुभयो कि तिनीहरूले उहाँको गवाही बोकुन् र तिनीहरूले निश्चय नै त्यो गरे। यो प्रभु येशूको बारेमा योहन्ना प्रेरितको गवाही हो, जुन हामी ठिक अध्ययन गरिरहेका छौ। प्रेरितहरूले सत्य गवाही बोक्न सके किनभने तिनीहरू येशूसँग शुरूदेखि नै थिए। अनि आजको यो वचन अध्ययन हामी हरेकको निम्ति आशिष हुन सकोस्।
सब तेरा रही रहे को एउटा जिन्दगी संसारको प्रेममा हरौद जाने कस्तो जिन्दगी संसारको प्रेममा हरौद जाने कस्तो सफितरा हरै रहे को टूटा जिंदगी। हृदय लिएर प्रभु आइरहे छु तिमी कहा विचलित हृदय लिएर प्रभु आइरहे छु तिमी कहा बसेको छ त्यसँगै ल्याए जिउन चाहन्छु प्रभु यहाँ बसेको छ त्यसँगै ल्याए जिउन चाहन्छु प्रभु यहाँ निराश भित्र हराइरहेको अनन्त जीवनको खुसीहरू तिमीबाट पाउन सके अनन्त जीवनको खुसीहरू तिमीबाट पाउन सके हराइरहेको जीवन फेरि मैले यीशुमा भेट्न सके हराइरहेको जीवन फेरि मैले यीशुमा भेट्न सके निराश भित्र
प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353579 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार